नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
नेपालमा संविधान जारी भएको 10 वर्ष भइसकेको छ। संविधान संशोधनका लागि बहसहरू पनि भइरहेका छन्। आजको कार्यक्रममा हामी नेपालको संविधानमा संशोधन, असंशोधनीय विषय, अन्तर्राष्ट्रिय अभ्यास, शासकीय स्वरूप र संरचना बारे केन्द्रित हुनेछौ। त्यस विषयमा संविधानविद एवं वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
पहिलो कुरा चाहिँ नेपालको संविधान 2072 सालमा जुन जारी भयो, यो संविधान 2 पटकको संविधान सभाको निर्वाचनबाट निर्माण गरिएको संविधान हो। 10 वर्षसम्म जुन संविधानको 2 पटकको निर्वाचन भए, अहिले त यही संविधानमा तेस्रो पटकको निर्वाचन भयो। यो निर्वाचन भइसकेपछि यो संविधान बमोजिम सरकार चल्न सको सकेन, सरकार स्थिर भयो भएन, बलियो भयो भएन, कारण गर्ने एक्टरहरूले यो संविधानको कसरी कारण गरे र कमी कमजोरी थिए कि संविधानमा भन्ने कुराको 10 वर्षमा संसारमा हेर्दाखेरि पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी भनिन्छ, अर्थात् संविधानको 10 वर्षमा पूर्णान गर्नुपर्छ भन्ने संसारकै मान्यता छ। त्यसै कारणले यस वर्ष जेएनजी आन्दोलन पछाडि जेएनजी आन्दोलनको म्यान्डेट अनुसार सुशासनको उसको म्यान्डेट थियो, दोस्रो म्यान्डेट नेपो बेबीको कुरा थियो, तेस्रो चाहिँ प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ 3 माग लिएर जेएनजी आन्दोलन भयो, अन्तरिम सरकार गठन भयो, निर्वाचन सम्पन्न भयो र अहिलेको सरकारले अब संविधानको पुनरावलोकन गर्नुभन्दा नि संशोधन गर्नको लागि बस पत्र तयार गर्नुपर्छ भनेर आयोग गठन भएको छ। यो आयोगले चाहिँ असार कमसम्म यसको चाहिँ कार्यावधि छ, यसले बस पत्र बाहिर ल्याउला नै र उसले चाहिँ मुख्यतया प्रत्यक्ष कार्यकारी जुन चाहिँ निर्वाचित डाइरेक्ट निर्वाचित हुनुपर्छ, निर्वाचनबाट हुनुपर्छ प्रत्यक्षबाट भन्ने चाहिँ त्यो कन्सेप्टबाट अहिले बहस पत्रलाई राय सङ्कलन गरिरहेको छ, हरेक क्षेत्रका मान्छेहरू पनि बोलाइरहेको छ र बोलायो, 6,000 भन्दा बढी चाहिँ सुझावहरू पनि आएको अवस्था देखिन्छ र यसले चाहिँ कम्ती अनि सरकार गठन गर्दाखेरि विज्ञ समूहबाट मात्रै चाहिँ सरकार गठन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी हुने भन्ने कुराको बढी जोड गरेको देखिन्छ र राष्ट्रिय सभामा चाहिँ उपराष्ट्रपति अध्यक्ष हुने, स्थानीय तहमा चाहिँ गैर दलीय स्थानीय तह हुनुपर्छ भन्ने जस्तो कन्सेप्टबाट उसले अगाडि बढाएको अवस्था देखिन्छ।
संविधान संशोधन मूलत कस्तो कार्य हो, यसका प्रक्रियाहरूले कसरी वैधता पाउँछन्?
अब संविधान संशोधन आफैमा चाहिँ जनताको चाहना, समय, परिस्थिति अनुसार संविधान संशोधन गर्दै जानुपर्छ र जति संविधान संशोधन भयो त्यति संविधानको कानुन हुँदै जान्छ र त्यसको चाहिँ आयु पनि लामो हुन्छ। यो होइन कि संविधान संशोधन गर्दाखेरि प्यान्डोरा बक्स खुल्छ, यो संविधान कमा पनि फेर्न हुँदैन भनियो भने संविधान आफ्नो जड वस्तु होइन, जति संशोधन गर्यो त्यति चाहिँ अर्ग्यानिक बन्दै जान्छ। अब यो संविधान संशोधन गर्नको लागि के कुरामा संशोधन गर्नुपर्छ या विधि के हो भन्ने हो भने, पहिलो चाहिँ संविधानका आफ्ना चाहिँ सीमाहरू हुन्छन्, जहाँ चाहिँ संविधान लागू भएका देश छन् कतिपयले चाहिँ आधारभूत संरचनाहरू राखिएका हुन्छन्, जस्तै यसलाई बेसिक स्ट्रक्चर भन्छ, जसलाई असंशोधनीय व्यवस्थाहरू भनेर मानिएको छ। त्यस्ता असंशोधनीय व्यवस्थाहरू कहिले पनि संशोधन हुन सक्दैनन्, जनताले एउटा क्रान्ति गरे मुभमेन्ट गरेर नफाल्दासम्म त्यो संविधानको चाहिँ आवश्यक कुराहरू असंशोधनीय मानिन्छन्, अरू चाहिँ सबै कुरा संशोधन गर्न सकिन्छ भन्ने संविधानले पनि धारा 274(1)ले चाहिँ असंशोधनीय बुधाहरू राखेको छ र 274(2)ले चाहिँ अरू सबै जे जे कुरा पनि संशोधन गर्न सकिन्छ। तर प्रदेशहरूको हक अधिकारको कुरा छ भने अनुसूची 6 छन् प्रदेश सरकारका अधिकारहरू, त्यो संशोधन गर्न पर्यो भने 7 प्रदेशहरूको जहाँ सभाहरू छन्, संसद छ, त्यसको कम्ती भने 2/3 सहमति जनायो भने मात्रै संघीय संसदले पनि पारित गर्यो भने बल्ल संशोधन हुन्छ भनेर यसरी चाहिँ संविधानी व्यवस्था छ। असंशोधनीय व्यवस्थाहरू के हुन् भन्ने हो भने, पहिलो चाहिँ जनतामा निहित सारण सत्ता चाहिँ संशोधनै हुन सक्दैन भनिएको छ, स्वाधीनता चाहिँ संशोधन हुन सक्दैन, देशको भौलिक अखण्डता चाहिँ संशोधन हुन सक्दैन र लोकतन्त्र गणतन्त्र संशोधन हुन सक्दैन, स्वतन्त्र न्यायपालिका संशोधन हुन सक्दैन, मानवाधिकार मौलिक हकलाई अन्त्य गर्न सकिँदैन र शक्ति पृथकीकरण र शक्तिको बाँठा यस्तो कुरा पनि यसले संशोधन गर्न सक्दैन। के केलाई कुरालाई छुन्छ भन्ने भने, जनतामा निहित सारण सत्ताको शक्तिको स्रोत जनता र स्टेट अथोरिटी र सोर्स अफ पावर जनता भयो भने त्यसको बाँडफाँड 3 तहको सरकारमा उसको अधिकारहरू बाँडफाँड भएको छ, सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकार, त्यसका चाहिँ तिनै तहका सभा र संसदहरू छन्। यस किसिमको स्ट्रक्चर हुने गरी जुन संहिता छ, यो संहिता चाहिँ फ्याँक्न नसकिने असंशोधनीय व्यवस्था राखिएको छ। माथिका कुराहरू संशोधन हुन सक्दैनन्, अरू कुराहरू जुनसुकै चिज पनि संविधान सभाले बनाएको संविधान भएको कारणले गर्दा यसले प्रत्येक प्रतिनिधि सभामा जुन चाहिँ संविधान संशोधन विधेयक जान्छ त्यसले दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ। राष्ट्रिय सभामा गइसकेपछि राष्ट्रिय सभाले पनि दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ। दुई तिहाईले पारित राष्ट्रिय सभाले गर्यो, प्रतिनिधि सभाले पारित गर्यो भने बल्ल संविधान संशोधन हुन पुग्छ। र प्रदेशहरूको लागि हेर्ने भने प्रदेशका चाहिँ सातवटै संसद मध्ये पाँचवटा संसदको दुई तिहाई बहुमतले पारित गरेर संघीय संसदले पारित गर्यो भने बल्ल संविधान संशोधन हुन्छ। यो विधि र प्रक्रिया भनेका यिनै हुन्। यो चाहिँ नेपालको संविधान हेर्नुहुन्छ भने धेरै कठोर संविधान हो, साना तिनो कुराले संशोधन हुनलाई जटिलता छ।
संविधान संशोधनका विषयहरू, असंशोधनीय विषयहरू र त्यसका वैधताका प्रश्नहरू बेला बेला उठ्छन्। यो कस्तो खालका प्रश्नहरू हुन्छ?
असंशोधनीय भन्दा बित्तिकै एउटा शरीरलाई चाहिने जुन ब्याकबोन भन्छ नि, हाम्रो करङहरू हुन्छ नि, ब्याकबोन पछाडिको जुन चाहिँ आधार स्तम्भ जग एउटा घरको चाहिँ पिल्लरहरू होइन, ती पिल्लरहरू एउटा निकाल्ने भने घरै ढल्न सक्छ नि। त्यसैले चाहिँ त्यो बेसिक स्ट्रक्चर लोकतन्त्रका मूल्य मान्यता, बेसिक मूल्य मान्यता, लोकतान्त्रिक मूल्य मान्यता, यसलाई चाहिँ संशोधन हुन सकेन। त्यो बेसिक स्ट्रक्चर भनियो जस्तो त्यसको लागि चारौँ सत्ता हिजो राजा महाराजामा थियो, राजतन्त्रमा थियो, त्यो सबै चाहिँ जनताको नाश हो, जनतालाई छोडिदिने भनेर हिजोका राजा महाराजाले पनि भनेको कारणले गर्दाखेरि र सबै अधिकार 2062-63 पछाडि आयो, गणतन्त्र थापित हो होइन। त्यसैले चाहिँ जनतामा नि चारौँ सत्ता भनेको जनता नै सर्वेसर्वा हुन्, जनता नै अल्टिमेट पावर हुन्, जनताभन्दा माथि कोही छैन भन्ने हुनाले जनतामा निसारण सत्ता संशोधन हुन सकेन, त्यो असंशोधनीय भयो। यसैसँग सम्बन्धित जनता निसारण सत्ताको बाँडफाँड संहितासँग जोडिन्छ, समावेशितासँग जोडिन्छ, गणतन्त्रसँग जोडिन्छ, धर्मनिरपेक्षतासँग जोडिन्छ र मौलिक हक स्वतन्त्र न्यायपालिका, मौलिक हक उल्लङ्घन गर्ने स्वतन्त्र न्यायपालिकाले चाहिँ जनतालाई चाहिँ उपचार दिने कुराहरू, यी चाहिँ बेसिक स्ट्रक्चर या असंशोधनीय कुरा भए। अब विधि प्रक्रिया कम्तीमा पनि प्रतिनिधि सभामा जान्छ, प्रतिनिधि सभाले दुई तिहाईले पारित गर्नु पर्यो, राष्ट्रिय सभा जान्छ, राष्ट्रिय सभाले दुई तिहाईले पारित गर्यो भने बल्ल यो चाहिँ संशोधन बन्छ र त्यो संविधानको पाटो बन्दछ। यिनै कुरालाई ख्याल गरिनुपर्छ।
वर्तमानमा नेपालको संविधानमा चाहिँ के सम्बोधन गर्न सकिन्छ होला त? अब त्यो माग उठेका र चर्चामा रहेका सबै विषयमा संशोधन सम्भव छ होला त सर?
अब माग गरेको र जति चर्चामा आएको कुराहरू छन्, अहिले एकछिन मान्नुहोस्, अहिले राष्ट्रसभाको केन्द्रीय महाधिवेशन भयो चितवनमा, त्यहाँ चाहिँ उठेको के छ भन्दाखेरि जेएनजी आन्दोलनले मागेको चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनिरहेछ होइन, त्यसलाई चाहिँ उसले हामी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान्छौँ भनेको छ उसले। राष्ट्रसभा अहिले जहाँ चाहिँ झन्डै दुई तिहाईको बहुमत प्रतिनिधि सभामा छ, उसले महाधिवेशनमा आफ्नो चाहिँ घोषणा पत्रहरू जारी गरेको छ, उसले आफ्नो म्यान्डेट त्यहाँबाट लिइरहेको छ, उसले जेएनजीले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको रहेको छ र उसले पनि त्यसलाई स्वीकार गरेको अवस्था देखिन्छ। अलिक फरक कुरा के आएको छ भन्दाखेरि होइन, अब प्रादेशिक लेभलका संसदहरू हुँदैनन् भन्ने कता कता भनेको अवस्था पनि देखिन्छ, त्यो चाहिँ अब पारित गरे गरेन त्यो बाहिर आएको अवस्था देखिँदैन। अर्को चाहिँ स्थानीय तह गैर दलीय हुनुपर्छ भनेर पनि भनेको अवस्था देखिन्छ र सरकारहरूमा विज्ञहरू जानुपर्ने, उपराष्ट्रपतिले काम भएन, उपराष्ट्रपतिलाई चाहिँ भारतीय जुन अभ्यास छ, दक्षिण अफ्रिका जुन अभ्यास छ या अन्य मुलुकहरूको अभ्यास छ त्यसलाई चाहिँ उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्ने कुरा पनि आएका छन्। अब यी कुरामा कतिपय राम्रा कुरा छ, कतिपय कुरा चाहिँ यो शासन प्रणाली अनुसार मेल खाएको अवस्था देखिँदैन। जस्तो एकछिन मान्नुहोस्, प्रत्यक्ष कार्यकारी निर्वाचित हुने, जनताबाट निर्वाचित कार्यकारी राख्ने भनेपछि पहिलो कुन कार्यकारी हो, राष्ट्रपतिलाई प्रत्यक्ष निर्वाचित बनाउने हो कि प्रधानमन्त्रीलाई प्रत्यक्ष निर्वाचित बनाउने हो कि भन्ने कुराको पहिलो निर्कुल गर्नु पर्यो। पहिलो यो शासकीय स्वरूपसँग सम्बन्धित छ, जेएनजी आन्दोलनले संहिता फाल्ने, समावेशता फाल्ने, यो संविधान फाल्ने भन्ने कहीँ कतै उसले म्यान्डेट लिएको छैन। उसले शासकीय स्वरूपमा जतिखेर पनि पटक पटक संसद विघटन भए, संसद स्थिर भएन, सरकार स्थिर भएन, प्रधानमन्त्री 5 वर्षसम्म उसको अवधि व्यतीत गर्न पाएन, एउटा कार्यकालमा 3-4 प्रधानमन्त्री भए, यो चाहिँ गलत भई, यसैले चाहिँ यसले स्थिर सरकार दिन सकेन, स्थिर संसद भएन, यसले जनतालाई चाहिँ डेलिभरी हुन सकेन, जनतालाई एक्सेसिभ जस्टिस भएन भन्ने कोणबाट जेएनजीको आन्दोलन भयो। त्यो कुरालाई अहिलेको राष्ट्रसभाले स्वीकार गरेको छ, तर हिजो चाहिँ संविधान सभा संविधान बनाउँदाखेरि नेकपा एमाले भन्नुहोस्, काङ्ग्रेस भन्नुहोस्, माओवादी सहितका अन्य पार्टीहरू, मधेसवादी दलहरू सबैले चाहिँ सुरुमा 62-63 सभामा राज्य पुनर्संरचना गर्ने भने 12 बुँदे हुँदै 16 बुँदे हुँदै दुई पटकको संविधान सभा भयो। त्यो राज्य पुनर्संरचना के हो भन्दा संहिता र समावेशिता मार्फत हुन्छ पुनर्संरचना भनेर मधेस आन्दोलनले पनि संहिता र समावेशिता पनि ल्यायो। यो संविधान बनाउने स्टेक होल्डरहरूका जुन पार्टीहरू छन् ती पार्टी पनि छन्, उनीहरूको पनि एउटा सहमति लिनुपर्ने, राजनीतिक सहमति पनि क्रिएट गर्नुपर्ने एकातर्फ दायित्व यो सरकारको देखिन्छ। र प्रत्यक्ष निर्वाचित कार्यकारी भन्दा बित्तिकै प्रत्यक्ष निर्वाचित कार्यकारीलाई पहिलो राष्ट्रपति हो कि प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी भन्ने चाहिँ एकातर्फ निर्कुल गर्न पर्यो। यो अहिले बस बुदा तयार गर्ने, बस पत्र तयार गर्ने जुन समिति छ त्यसले निर्कुल गरेर त्यो मोडलमा जान पर्यो। अब प्रत्यक्ष कार्यकारी भन्दा बित्तिकै यसलाई फेरि गैर संसदीय शासन प्रणाली मानिन्छ। अब हाम्रो यो संविधानले संसदीय शासन प्रणाली परिकल्पना गरेको छ। जस्तो अमेरिकन मुलुकहरू हेर्नुहुन्छ भने त्यसलाई मिश्रित संसदीय शासन प्रणाली भनिन्छ, जहाँ इलेक्ट्रल कलेज छ। इलेक्ट्रल कलेजमा लोकप्रिय मत एउटा कुनै राष्ट्रले पायो र जित्यो, उसले चाहिँ बढी मत ल्यायो लोकप्रिय भने पनि त्यो निर्वाचित हुँदैन। त्यहाँ संसदबाट बढी सिट ल्यायो जसले ल्याउँछ, लोकप्रिय मत ल्याएको पनि निर्वाचित नभएर संसदबाट बढी सिट ल्याउने र लोकप्रिय मत ल्याएर इलेक्ट्रल कलेज मार्फत निर्वाचित हुन्छ। त्यसलाई संसदीय व्यवस्था नबनिकन मिश्रित संसदीय व्यवस्था भनिएछ। भनेपछि शासन प्रणालीमा जेएनजीले पनि म्यान्डेट दिएको छ अरूलाई चाहिँ नछोइकन। शासन प्रणाली कस्तो बनाउनु त, शासकीय स्वरूप कस्तो बनाउने? त्यसमा चाहिँ पहिलो राष्ट्रपति शासन पद्धति भनियो, प्रधानमन्त्री शासन पद्धति, प्रत्यक्ष कार्यकारी भनियो, त्यो गैर संसदीय शासन प्रणाली भन्छ, संसदले सरकार निर्माण गर्दैन। अब संसदीय शासन प्रणाली भन्ने भने अहिलेकै जस्तै संसदीय शासन प्रणाली हो, सांसद चुन्छौँ, संसदमा सांसद जान्छन्, संसदले सरकार बनाउँछ, सांसद नै मन्त्री बन्छन्। यसैले यो गैर संसदीय शासन प्रणाली अन्तर्गतको जेएनजीको माग र अहिले राष्ट्रपतिको माग भनाइ पनि त्यही नै कुरा रहेको छ। त्यसैले अबको बहस पत्र तयार गर्दा गैर संसदीय शासन प्रणालीबाट हाम्रो चाहिँ संविधान संशोधन हुन्छ भनेर एउटा चाहिँ त्यस्तो चाहिँ निर्णय गर्नुपर्ने अवस्था हुन्छ। अब यो मोडलबाट जाने भने प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने या प्रधानमन्त्री त्यो तय गर्न पर्यो। यही मोडलबाट जाने भने प्रादेशिक मुख्यमन्त्रीहरू प्रत्यक्ष निर्वाचित हुन्छन्, संसदबाट हुँदैनन् भनेर त्यो मोडलमा जान पर्यो। त्यसपछि स्थानीय तहका पनि अहिले प्रत्यक्ष त निर्वाचित हुन्छन्, पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अप्नाइन्छ। यो गैर संसदीयमा प्रत्यक्ष कार्यकारीमा पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अप्नाइँदैन। त्यसमा बढी मत होइन कि बहुमत, मतदाता जति छन् त्यसको बहुमत प्राप्त गर्ने, 100 छन् भने 51% ल्याउनु पर्ने, त्यसलाई चाहिँ मेजोरिटी भोट सिस्टम भन्ने निर्वाचन प्रणाली सँगसँगै चेन्ज गर्नुपर्ने हुन्छ। अर्को चाहिँ फ्रान्सको जति पनि हामीले देखेका छौँ निर्वाचन प्रणालीमा दुई चक्रीय निर्वाचन प्रणाली भनिन्छ। दुई चक्रीय निर्वाचन प्रणाली भन्दा बित्तिकै जति मतदाता छन् त्यसको चाहिँ बहुमत नहुँदासम्म धेरै उम्मेद्वार उठिया हुन्छन्, जसले लार्जेस्ट भोट ल्याएको हुन्छ 50+1 नल्याउँदासम्म दुई पटक तीन पटकसम्म जसले बढी मत ल्याएको छ त्यससँग लडाएर बहुमत 50+1 ल्याउने उम्मेद्वारलाई जिताइन्छ। त्यो दुई चक्रीय निर्वाचन प्रणाली। अब प्रत्यक्ष कार्यकारी भन्दा बित्तिकै हामी कुन निर्वाचन प्रणाली अप्नाउने, यो चाहिँ संघीय सरकारमा नै हुन्छ, प्रादेशिक सरकारमा हुन्छ, लोक स्थानीय तहमा नै हुन्छ, यो सिस्टमबाट हामी जान सक्छौँ एउटा। अर्को मोडल भनेको संसदीय शासन प्रणाली हो, संसदबाट भने संसदमा सुधारिएको संसदीय व्यवस्था हो, त्यसलाई अझै पुगेन, 5 फिक्स टेन्योर हुन्छ प्रधानमन्त्रीको, 5 संसद विघटन गर्न पाइन्न, ल मेकर मात्रै होइन त्यहाँ विज्ञ पनि बाहिरबाट ल्याउन पाइन्छ भन्ने यस्ता खालका फेरि संविधान संशोधनका कुरा हुन सक्छन्। यो एकातर्फ हुन्छ, होइन हामी इलेक्ट्रल कलेजबाट संविधान संशोधन गर्छौँ भन्ने भने अमेरिकन मोडलबाट आउनु पर्यो। यस्ता मोडल शासकीय स्वरूप छन् र अहिले संहिताको आधारमा हेर्ने भने कार्यकारी संसद चाहिँ संहिता छ, समावेश संहिता छ, तर अदालत एकदमै एकात्मक छ भने अदालतलाई पनि संघीय शासन प्रणालीमा अप्नाउनु पर्ने हुन्छ। संसारमा 27 मुलुक छन् जहाँ मैले 3 बढी किताब लेखेँ, संहितामा 15-16 किताब पनि लेखिसकेँ होला। अब त्यसमा चाहिँ के देखिन्छ भने 27 मुलुक संहितामा अप्नाएका छन् जहाँ दुई तहको संसद, दुई तहको सरकार, दुई तहको न्याय प्रणाली भन्छ, हामी 3 सरकार, 3 संसद र एकात्मक न्याय प्रणाली अप्नाएको छौँ। अब यसलाई वृहत तरिकाले संशोधन गर्नु जरुरी हुन्छ। यसका चाहिँ सिट संख्या धेरै भए संघीयमा 275 या प्रदेशमा चाहिँ संसदका सांसदका संख्या बढी छन्, लोकल मानिस प्रतिनिधिका संख्या बढी छन्, यसलाई घटाउन सकिने एउटा अर्को आधार पनि बन्न सक्छ। र संविधान सभाले जुन चाहिँ एकात्मक न्यायपालिका भनिरहेको थियो, न्यायपालिकामा हेर्नुहुन्छ भने संघीय न्यायपालिका नभने एकात्मकै छ, सर्वोच्च अदालत, प्रादेशिक अदालत, स्थानीय अदालत हुनुपर्ने हुन्छ, त्यसमा चाहिँ संवैधानिक अदालत पनि राख्नु जरुरी देखियो छ। अहिले संवैधानिक इल्लाहले जुन संहिता समावेशता संविधानको व्याख्या गर्न जति गर्नुपर्थ्यो त्यो गर्न सकेको छैन, त्यसैले यसको सट्टामा संविधान अदालत पनि ल्याउनु पर्ने जरुरी छ। र प्रदेशको सरकार भनिन्छ भने प्रादेशिक सरकारको छन् प्रादेशिक अदालत पनि चाहिन्छ, स्थानीय तहका सरकार छन् संसद छ भने त्यसको स्थानीय अदालत पनि चाहिन्छ, न्यायिक समिति अदालत होइन। त्यसैले यो पनि व्यापक रूपमा परिवर्तन अहिले खाँचो छ। प्रदेशका सरकारका अधिकारहरू अनुसूचित छमा छ। अनुसूचित छको प्रदेश सरकारको अधिकार चाहिँ त्यही बमोजिम कानुन भने प्रदेशको चाहिँ सरकार संसदले हो। प्रदेश संसदै चाहिँदैन भने त प्रदेश सरकारै जाने हो। यो तरिका भयो भने अनएमेन्डेबल हुन्छ, असंशोधनीय मानिन्छ, यो पनि गलत हुन्छ। अब यसलाई चाहिँ राष्ट्रसभा कन्भिन्स हुने एउटा कुरा भयो, तर त्यसको मोडल के हो? मोडलको आधारमा हामी व्याख्या गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हिजो संविधान सभा मा रहेका पार्टीहरू जहाँ राष्ट्रिय सभा छन्, राष्ट्रिय सभाले पनि दुई तिहाई पारित गर्नुपर्छ। हालाकि अहिलेको नियमावलीले चाहिँ दुईटै सदन एक ठाउँ राखेर दुई तिहाई ल्याए हुन्छ भन्ने छ, त्यो फेरि संविधानको धारा 274 8 विपरीत हुन्छ। त्यो नियमावलीले संविधान खान सक्दैन। यी सबै कुरालाई चाहिँ एनालाइसिस गर्नु जरुरी छ। अलि परिपक्व तरिकाले संविधान संशोधनलाई अझै बहस पत्र जुन आउँछ त्यसलाई पनि आधार बनाएर जनताको घर दैलोसम्म पुर्याउनु पर्छ, छलफल चलाउनु पर्छ र यो 10 वर्षको पुनरावलोकन गर्ने र संविधान संशोधन गर्न अझै उच्च स्तरीय आयोग पनि गठन गर्न सकिन्छ। त्यसरी चाहिँ संविधान संशोधन गर्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
मुख्य कुरा संविधानमा जनताको अपनत्व स्वामित्व हुने कुरा महत्त्वपूर्ण हो। यसलाई बढीभन्दा बढी मानिसको स्वीकार्य बनाउने र हितकारी बनाउने ध्येय नै जनमुखी हो। तर यसमा राज्यका निकायहरू र जिम्मेवार दलहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
जनताको त अब हिजो जस्तो दक्षिण अफ्रिका 25 लाख सुझावहरूलाई त्यो संविधानमा राखिएको थियो, इन्डियामा 8 लाख सुझावलाई राखिएको थियो, हामी कहाँ 91,000 सुझाव मध्ये 500 सुझावलाई मात्रै यो संविधान राखियो, 90,500 सुझाव खासै एनालाइसिस गरिएन, अहिले पनि 6,000 सुझावहरू आएका छन् भने जनताको पक्षबाट जे जे सुझाव आएका छन् त्यसलाई हिजो 91,000 मध्ये 90,000 पनि एनालाइसिस गर्न सक्नु पर्यो अहिलेको सरकारले या अहिलेको चाहिँ समितिले, र अहिले 6,000 आएको छ भने त्यसलाई एक एक हिसाब गरेर त्यसका चाहिँ डक्ट्रिन द प्रिन्सिपल खोजेर संविधानमा संशोधन गर्नु जरुरी छ। त्यो भयो भने जनताको अपनत्व हुन्छ, जनताको आफ्नो घर बन्छ, आफ्नो घरलाई उहाँहरूको नि प्राणभन्दा प्यारो हुन्छ, अथवा संविधान भनेको जनताको आत्माको बास हो, संविधान भनेको जनताको इन्टेन्ट हो, संविधान भनेको जनताको विल पावर हो, संविधान भनेको जनताको मनसाय हो। भनेपछि जनताभन्दा माथि कोही पनि छैन, जनता नै संविधान हो। भनेपछि यस मानेमा मान्छेले राजनीतिक दलहरूको सहमति चाहिन्छ, यो राजनीतिक सहमति हो, राजनीतिक सहमति होइन, जनताको मनस्थिति, जनताको मनसाय, जनताको विल पावर नै संविधान हो। यो राजनीतिक दलहरूको सहमति भन्दा जहिले पनि त्यसको ब्रिज हुन्छ, जनताको मनसाय कहिले ब्रिज हुँदैन। त्यसैले जनता राजनीतिक दलहरूको राजनीति सहमति भन्ने चाहिँ राजनीति त जनता हो नि त, दल हुँदै होइन, जनताका वारिस हुन् दलहरू भनेका। यसैले जनताभन्दा ठुलो कोही छैन, जनता नै संविधान हो। यो जनताको मनसाय अनुसार नै राजनीतिक दलहरूको जनताको म्यान्डेट के छ त्यही बमोजिम नै उहाँहरूले यस भन्नु पर्यो र उहाँहरूले सक्रिय भूमिका खेल्न पर्यो। जहाँ बहस पत्र आओस् या पुनरावलोकन होस् या समिति होस्, आफ्नो राष्ट्रिय सभामा भएका दलहरूले पनि त्यहाँ सक्रिय भूमिका निभाउनु पर्यो, प्रतिनिधि सभामा भएका दलले पनि सक्रिय भूमिका निभाउनु पर्यो, या मधेसवादी दलहरू जहाँ संहिता संहिता ल्याउनलाई पनि योगदान छ। यो संविधान जडवस्तु होइन, संशोधन गर्न जानुपर्छ भन्ने चाहिँ उहाँहरूले पनि महसुस गर्नुभएको छ, तर एक्सनमा नआएको कारणले उहाँहरूले पनि यो सरकारलाई पनि सहयोग गर्न जरुरी छ। उहाँ आफैले नै संविधान संशोधन गर्न जाँदा पनि हिजो सरकार बनाए पनि संशोधन गर्नु होइन, राष्ट्रिय सभामा पनि यो सरकारले पनि उहाँहरूलाई पनि कन्भिन्स लिएर उहाँलाई ट्रस्टमा लिएर जे जे संशोधन गर्नुपर्ने हो, जसले चाहिँ स्थिर सरकार दिन सकेन, जसले चाहिँ स्थिर प्रधानमन्त्री दिन सकेन, या जसले चाहिँ जनताको डेलिभरी दिन सकेन, यो संविधान आफै कमजोर नभए पनि एक्टरहरूको कमजोरी कारणले यहाँसम्म आएको छ, आन्दोलन भएका छन्, यो आन्दोलन 10-10 वर्षमा भइरहेको छन्। यसलाई पनि रोक्नलाई र संविधानलाई अर्ग्यानिक जैविक वस्तु बनाउनलाई, जनताको आत्माको बास बनाउनलाई यो सबै दलहरूको पनि त्यतिकै भूमिका रहन्छ भन्ने लाग्छ।
उहाँ हुनुहुन्थ्यो संविधानविद एवं वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली हामीसँग कुराकानी गर्नुहुँदै।
कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।